a member of the Board of Trustees of Muslim Congress, and he's a resident alim at the Zanabia Center of Michigan. He is, again, a regular presence at the Muslim Congress, and we are honored to have him speak to us. His lecture will be in Urdu, and it will be translated by Hujjatul Islam Maulana Shamshad Haider, also a member of the Board of Trustees and a respected scholar with us today. We appreciate them being here, and we welcome them with a salawat ala Muhammad wa ali Muhammad.
السلام عليكم ورحمة الله. أعوذ بالله السميع العليم من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين والصلاة والسلام على النبي الأمي أبي القاسم محمد وأهل بيته الطيبين الطاهرين المعصومين المظلومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. أما بعد فقال الله سبحانه وتعالى في محكم كتاب الحكيم ولا تحسبن الذين قتلوا في سبيل الله أمواتا بل أحياء عند ربهم يرزقون. صلوات. أعزائي المحترم جیسا کہ علم میں آپ کو عنوان ہے ٹاپک کا آپ کو علم ہے موضوع کیا ہے اور یہ بہت ہی اہم مسئلہ ہے کہ مقصد شہادت کیا ہے ہدف شہادت کیا ہے یہ جو محرم میں تین مہینے اور یہ پورے سال جو ذکر ہوتا ہے اس کا سبب کیا ہے کیا یہ ایک حادثہ ہے جو رونما ہوا ہے ایک اتفاقی حادثہ پیش آ گیا ایک ظلم ہو گیا صرف اس کی یاد ہے یا جنہوں نے جانے دی ہیں وہ یہ جانتے تھے کہ یہ وقت آئے گا اور ہماری ذمہ داری کیا ہوگی یا جو ان کی ذمہ داری تھی یہ صرف انہی کے لیے تھی یہ خاص حکم تھا جو انہی کے لیے آیا تھا اور امت جو ہے وہ ظاہری کام کر ہی نہیں سکتی یا وہ ایک راستہ تھا جو وہ دکھا کر جا رہے تھے کہ جب بھی تمہیں یہ مسئلہ پیش آ جائے اہم اور مہم کا تو تمہیں یہ فیصلہ کرنا پڑے گا کہ مہم کیا اور اہم کیا ہے اور تمہیں اہم کو اختیار کرنا ہوگا اور یہ ہر شخص کی زندگی میں آئے گا کسی نہ کسی لیول پر کسی نہ کسی اسٹیج پر چونکہ جب تک انسان ہدف کو نہیں سمجھتا اس کے حصول کے ذرائع کو بھی نہیں جان سکتا اس کا ہدف کتنا ہے کہاں تک جانا ہے منزل کہاں ہے ویسے آپ سامان تیار کرتے ہیں جہاں تک آپ کو جانا اس کے اعتبار سے تو یہ کوئی آسان بات نہیں اس کو سمجھنا بہت ضروری ورنہ ریچولز رہ جائیں گے فقط نعتیں پڑھ لیں گے ہم نوحے پڑھ لیں گے ماتم کر لیں گے تقاریر ہو جائیں گی تبرکات میں آ جائے ہم چلے جائیں گے حقیقت کیا ہے اس کی چونکہ جب یہ معلوم ہو جائے کہ وہ ہدف امام کا ہے جو آج بھی ہے جو کل تھا جس مقصد کے لیے انہوں نے جان دی تھی وہ ختم نہیں ہوا وہ مسلسل ہے تو پھر اگر اس کی یاد کو منایا جاتا ہے تو وہ حق ہے کہ اس پر جان کو بھی قربان کیا جائے مال کو بھی قربان کیا جائے اپنی زندگی کو وقف کیا جائے اس عظیم مقصد کے لیے کہ جس کے لیے خود اہل بیت نے اپنی جان دے دی اور تمام مصائب کو برداشت کر لیا خود ذات امام کی ان الحسین مصباح الہدا و سفینۃ النجاح چراغ ہدایت ہیں سفینۃ نجات ہیں اور اگر پیغمبر یہ کہے کہ میرے اہل بیت کی مثال کیا ہے کہ مسئلہ سفینۃ نوح جو اس میں سوار ہوا بس وہی نجات پائے گا تو میں یہ کہوں کہ نبی نے امت مسلمہ کو بتایا کہ نجات کے لیے آپ کو میرے سفینے میں سوار ہونا پڑے گا اور وہ سفینہ ہے اہل بیت علیہ السلام کی ذات, اور اس سفینے کا نام ہے حسین, یہ جو اہل بیت کا سفینہ ہے. پس اگر کوئی اہل بیت کے ساتھ نہیں, کوئی حسین کے مکتب میں نہیں ہے, وہ اس سفینے میں شریک نہیں ہے, اور جو سفینے میں شریک نہیں ہے اس کے لیے نجات نہیں, ہلاکت ہے. مقام امام حسین بہت بلند ہے, اس کی مجھے تکرار کی ضرورت نہیں, بہت احادیث آپ سن چکے ہیں. جو اس میں شریک نہیں وہ حزب ابلیس ہے, چونکہ احادیث ہیں مستقل میں مینشن کیا ہے, اذا خالفتها قبیلۃ من العرب اختلفوا فصاروا حزب ابلیس وصارت حزب ابلیس. کوئی گروہ اگر, یہ میری جو اہل بیت ہیں یہ امانون ہیں لاہل الارض من الغرب, جو ان سے مخالفت کرے گا, گروہ جس نے ان سے منہ موڑا, وہ حزب ابلیس ہے, وہ گروہ ہے شیطان. کیونکہ حزب علیین حزب اللہ, علی کی جماعت حزب اللہ ہے جو علی سے محبت کرتا ہے. انہی کو حق تھا کہ وہ یہ جان دیتے, چونکہ حسین و منی وانا من حسین. کیا اس ہدف کا تلاش کرنے سے پہلے یہ دیکھا جائے کہ جو جان دی جا رہی ہے اس کی حقیقت کیا ہے؟ تو پہلے دیکھیں کہ مقصد خلقت ہمارا کیا ہے تاکہ ہم اس کو سمجھ سکیں. ہمارا مقصد خلقت کیا ہے؟ کہ وما خلقت الجن والانس الا ليعبدون. مقصد خلقت ایک ہے, بندگی پروردگار. بس میں ایک جملہ ہے اور ایک جملے میں سے عرض کر دوں تاکہ ایک اور مسئلہ بھی حل ہو جائے. جو مومن یہ جانتا ہے کہ مقصد خلقت بندگی ہے, تو بندگی سے مراد روزہ نماز نہیں فقط, بلکہ ہر سانس جو آپ لے رہے ہیں اطاعت پروردگار میں ہو, ہر قدم جو دن میں اٹھا رہے ہیں وہ اطاعت پروردگار میں. اس کا مطلب یہ ہے آسان الفاظ میں کہ صبح اٹھنے کے بعد اور بستر پہ جانے سے پہلے جب تک بھی حالت بیداری میں ہیں, کوئی بھی عمل جو آپ انجام دیتے ہیں مطابق حکم پروردگار ہونا چاہیے. بہت آسان یہ مسئلہ تقلید کو حل کر رہا ہوں, ایک لفظ میں صرف, یہ جھگڑا جو اتنا ہوتا ہے صبح سے اٹھنے کے بعد اور رات تک آپ جو فعل انجام دیں, چاہے وہ آپ بزنس میں ہو, کاروبار ہے, بیوی میں ہیں, بچوں میں ہیں, دوستوں میں, سیاست میں, کسی بھی معاملے میں آپ ہیں, آپ جو عمل کریں گے اس کے لیے حکم پروردگار ہے, چونکہ وہ مطابق بندگی پروردگار ہونا چاہیے, چونکہ آپ خلقت ہی اس کی بندگی کے لیے ہیں. یعنی ہر لحظہ ہر عمل اس کی مرضی کے مطابق ہو. اس مرضی کو جاننے کا نام ہے حکم کو تلاش کرنا کہ پروردگار کا حکم کیا ہے. اگر آپ میں اتنی صلاحیت ہے کہ آپ خود واقف ہیں تمام احادیث سے, تمام آیات سے, جتنے بھی اصول ان کو سمجھنے کے, تو آپ مجتہد ہو گئے, تو آپ خود انجام دیتے رہیں گے. لیکن اگر آپ نہیں ہیں اور آپ کو عمل تو کرنا ہے, کوئی نہ کوئی ہر لحظہ یہاں بیٹھے ہیں, وہاں جاتے ہیں, کہیں جاتے ہیں, کچھ نہ کچھ آپ کر رہے ہیں, ہر کھا رہے ہیں, پی رہے ہیں, سب کے لیے حکم ہے. اس کا مطلب یہ ہے کہ میں جو بھی کر رہا ہوں مجھے کسی سے پوچھنا ہے, اگر میں نہیں جانتا, اسی پوچھنے کا نام تو تقلید ہے. کہ جو بھی میں کام کروں حکم خدا کے مطابق ہونا چاہیے, اور اس کی میں کہوں جو جانتا ہے, جو اہل علم ہے, جو عالم ہے, اسے تلاش کرتا ہوں کہ بھائی میرا ہر کام مطابق حکم خدا ہو, تاکہ آپ سمجھیں کہ دین ہے کیا. اگر میں یہ کہہ دوں کہ نہیں میرا عقیدہ بہت مضبوط ہے اور میرے کام حکم خدا کے خلاف, جیسے عموماً دیکھنے میں آتا ہے, تو عقیدہ تو شیطان کے بہت مضبوط تھا. کیا شیطان عقیدے میں کمزور تھا؟ بہت سے لوگ میں سنتا ہوں عقیدہ بہت مضبوط ہے ہمارا, شیطان کے عقیدے میں کمزور تھا؟ شیطان کیا نہیں مانتا تھا؟ کیا شیطان خدا کو تسلیم نہیں کرتا تھا؟ انکار کے باوجود تسلیم ہی کرتا تھا. اگر تسلیم نہ کرتا اس کی اتھارٹی کو, تو پھر اس سے اجازت کیوں مانگ رہا ہے؟ رب فنزنی لیوم یبعثون, تو ہی دے سکتا ہے, مجھے تو اختیار نہیں, مجھے اجازت دے, مہلت دے کہ جب اٹھائے جائیں گے سب. یعنی اختیار کل تیرا ہی ہے. قالا فبعزتے کا اختیار اسی کا مان رہا ہے, الیوم اختمام کی اجازت مل رہی ہے. اور نہ فقط یہ, فبعزتے کا لاغینہ اجمعین الا عبادک منہم المخلصین. شیطان نے اللہ کو بھی اقرار کیا, بعد میں بھی قیامت کا بھی اقرار کیا کہ ایک دن ہونا ہے, तुमात को भी मान लिया, तौहीद को भी मान लिया, नबुव्वत को भी तस्लीम की, इल्ला इल्ला इबादत का मिनहुल मुखलसीन, सिवाय तेरे मुखलस बंदे को सबको गुमराह कर दूंगा। तो मुखलस बंदों में नबी होंगे कि नहीं, है ना? तो नबुव्वत को भी मानता है, कयामत को भी मान, अल्लाह का तो उसूलुद्दीन तो सारे मानता है वो, तो अकायद तो मजबूत है उसके, तुम्हारा कहां गया? इबादत करता था, उबूदियत से वाकिफ नहीं था, जौहर इबादत को नहीं समझता था कि इबादत का नाम है तस्लीम। मारफत के बाद तुम्हारा अख्तियार खत्म हो गया, जो हुक्म है वो बजा लाओ। बस अगर कोई इंसान कहता है कि मैं बंदा है खुदा हूं, उसके पास इन माय ओपिनियन की कोई गुंजाइश नहीं है, क्योंकि इन माय ओपिनियन शैतान का फेल है, अना खैर मिन हो, मैं इससे बेहतर हूं, मेरा ओपिनियन है। तो अगर कोई बंदा रखता है इन माय ओपिनियन, दीन को जानने के बाद अपनी राय, जो अहले इल्म ही नहीं, जो मुश्तहिद है ना मर्जा है, तो उसके लिए क्या कहा जाएगा, वो जाहिल है, तो वो शैतान की सीरत पे चल रहा है। इसलिए सूर तो समझना है कि शैतान सब कुछ मानता, मगर अंजाम क्या है शैतान का, जहन्नम। इस तो हो सकता है कि अकीदे बहुत है, कुछ सवाब भी उसको दे दिया जाए, नहीं है जान मन। कभी कभी हमें गुमान होता हमारा ईमान बहुत अच्छा, जो कुरान कहता है ये ईमान नहीं गुमान है। अलम तरा इल्लज़ीना यज़ुमूना अन्नहुम आमनू बिमा उन्ज़िला इलैक, उनको देगा, जिनका गुमान है आपने कि वो ईमान रखते हैं कि जो तुम्हारी तरफ नाज़िल किया गया, वमा उन्ज़िला मिन क़ब्लिक, और आपसे पहले भी, युरीदूना अन यतहाकमू इला तागूत, मगर चाहते ही है कि तागूत को हाकम बनाए। गुमान है मोमिन होने का, हाकिम बनाना चाहते हैं तागूत को अपने ऊपर, वक़्त उम्र फिर, हालांकि इनको हुक्म दिया गया इसे मना करने का, इससे ना करें, काम इतात ना करें, हाकम ना बनाए। तुम रात क्या हुई कि ये गुमान है इनका, तो बहुत से लोग गुमान में हैं कि वो मोमिन है, मगर उनका फेल बता रहा है कि वो नहीं है। जो इंसान तागूत को अपना हाकिम बना ले, अपने उमूर उसके हाथ में दे दे, और वो गुमान करे कि मैं अल्लाह का बंदा हूं, और बात कहता है इसका फकत गुमान गुमान है, इसलिए कि इताअत वो मसला है जो हर नबी लेकर आया था, वलकद बासना फी कुल्ल उम्मति रसूला अनेबुदुल्लाह वस्तनेबुत तागूत। इबादत परवरदिगार मुमकिन ही नहीं है जब तक इज्तनाब तागूत ना हो। जो आदमी दोनों कश्तियों में सवार है वो कभी भी निजात नहीं पा सकता। एक और हकीकत की समझ लें ताकि हमें मकसद शहादत की अहमियत समझ में आए। मैं जिंदा हूं, आप जिंदा हैं, इसलिए खाना खाते हैं हम, पानी पी रहे हैं हम, इंजॉय कर रहे हैं, नहीं, निगाह है कुरान में, यह आदमी जिंदा नहीं है, मुर्दा है। यह जिंदा कब होगा? जब यह इंसान इंसान मोमिन होगा। कुरान क्या कहता, आवा मन काना मैतन फाहिया ना हो वजालना लहू नूरन यमशी भाई फिन्नास, भला वो शख्स कि जो मुर्दा था फिर हमने उसे जिंदा किया। ये कौन था जो मुर्दा था फिर हमने उसे जिंदा किया? जिसे हमने हिदायत दी और हमने उसके लिए नूर को खल्क किया, पैदा किया, करार दिया, ताकि उसके जरिए लोगों में हरकत करता है वो, यमशी भाई फिन्नास। ये नूर जो अल्लाह की तरफ से, यानी अगर इंसान इंसान गुमराह है तो मुर्दा है जिंदा होते हुए भी, अगर इंसान इंसान मोमिन है तो ये जिंदा है। इसकी एक और मिसाल भी, तो क्या हल हो जाए मसला, वमा यस्तमिल अहया वला लंबा, जिंदा मुर्दा बराबर नहीं हो सकते। इन्नल्लाह युस्मिउ मन यशा वमा अंता बिमुस्मिउ मन फिल कुबूर, जिंदा मुर्दा बराबर नहीं हो सकते। अल्लाह जिसे चाहता है सुनवा देता है, आप उनको नहीं सुना सकते जो कब्रों में है। इन अंता इल्ला नजीर, तो क्या नबी कब्रिस्तान में तबलीग नहीं कर रहे थे? नबी मुर्दों को आपकी बात नहीं पहुंचेगी, यानी वो मुर्दे जो जिंदा मुर्दे हैं, जिन्होंने अपने कान बंद किए हुए हैं, जिन्होंने अपनी आंखें बंद की हुई हैं, तो नबी आपका काम तो फकत डराना है। जो आदमी नहीं डरना चाहता, इस डरने के लिए जिंदा होना बहुत जरूरी है। इसलिए कुरान इन हुआ इल्ला जिक्र व कुरान मुबीन लियुनज़िरु मन काना हय्यन, ये उसे डराएगा जो जिंदा होगा, ताकि डराए जो जिंदा है। तो ये जिंदा होना इंसान के जरूरी है। तो ये जो जितनी सारी आपकी मेरी बात आजादी की थी, इमाम की जो शहादत है, ये तो हदफ अंबिया था। यही नबी का हदफ क्या बयान किया गया है, तमाम सिफात में जो एक जुमला है वो क्या है, वह यद अनहुम इसरहुम वल अगलात अल्लती कानत अलैहिम। ये नबी की सिफत क्या है, अमल बिल मारूफ करता है, يامرهم بالمعروف ينهون عن المنكر يحل لهم الطيبات يحرم عليهم الخبائث. یہ آپ کے لیے پاگے چیزوں کو حلال کرتا ہے, خبائث کو حرام کرتا ہے, ان بوجھ کو اتار دیا اتارتا ہے جو آپ کے اوپر تھے, جو انسانوں پر تھے, جو غلامی تھی اس سے اسے نکال کے آزاد کر دیتا ہے. کلچر کی, ان کی اپنے اقربا کی, تہذیب کی, خاندان کی, روایت کفر کی, یہ تمام زنجیریں توڑ دی اس نے آ کے, وہ انہیں آزاد کرتا ہے. یہی وہ حریت ہے کہ جو سارے نبی لے کر آئے تھے پیغام, تاکہ حقیقت دین سمجھ میں آئے. اور اسی کی طرف اشارہ ہے کہ جو امام کرتے ہیں یا نبی کر سکتا ہے. یہ جو تصور آزادی ہے, اس کے باوجود بھی, یہ تو ہر جملے کو میرے یاد رکھیے کہ جو اہل بیت نے ثابت کیا کہ یہ لوگ کون ہیں میرے مقابلے پر, سید و شہداء نے یہ جملہ خود بتا رہا ہے. یہ امام کرتا ہے کہ زخموں سے چور ہیں, اٹھنے کی طاقت نہیں ہے, لہو بہ چکا ہے, ٹوٹا ہوا نیزہ قریب پڑا ہوا ہے, اس وقت بھی در سے انسانیت دے کے جاتے ہیں. جب اٹھنے کی سکت بھی نہیں, جب یہ معلوم ہوتا ہے لٹ خیموں کی طرف گھوڑے دوڑ رہے ہیں صرف دیکھنے کے لیے زندہ ہیں یا نہیں, مگر اس وقت بھی میسج دیتے ہیں کہ اگر تم دین پر ایمان نہیں ہے تمہارا, تمہارا کوئی دین نہیں ہے, ولا تخم ماں, تمہیں خوف آخرت بھی نہیں ہے, ایٹ لیسٹ کونو احرارن فی دنیا, کم از کم آزاد انسان تو بنو. یہ تصور انسانیت, یعنی اگر تمہارا جھگڑا ہے, اصول میں تمہیں دے کے جا رہا ہوں بھائی, کہ جن سے جھگڑا ہے, اختلاف ہے, لڑائی ان سے ہوتی ہے, یہ بچوں سے کیا لڑائی ہے, یہ عورتوں سے کیا لڑائی ہے, یعنی یہ تو تم حیوانیت کی منزل پہ جا رہے ہو, تمام اصولوں کو تم پامال کر رہے ہو. اگر اختلاف ہے بھی مجھ سے تو ان کا کیا قصور ہے؟ یہ کون دے سکتا ہے؟ جو امام ہوتا ہے وہ آخری سانس تک ہدایت کا کام انجام دیتا ہے انسانیت کی. خود ہم امام سے پوچھیں بھائی ہدف کیا تھا آپ کا, تاکہ مسئلہ حل ہو. خود امام خود بیان کریں میرا ہدف اتفاق حادثہ نہیں ہے, میں ایسے نہیں نکلا کہ مجھے سچ پانے کی ایک جگہ چاہیے کہ جہاں مجھے رہنا ہے, نہیں, میرے نکلنے کا مقصد ہے, نہ یہ کسی فتنے کے لیے, نہ کسی فساد کے لیے, کچھ بھی نہیں ہے. لما خوشرن ولا بترن ولا مفسرن ولا ظالمن, نہ اس میں تکبر ہے, نہ غرور ہے, نہ خود پسندی ہے, نہ فساد ہے, نہ ظلم ہے. انما خرجت للطلب الاصلاح فی امت جدی, اس کا ایک ہدف ہے, اصلاح امت جد کی, امت کی اصلاح. خود امام اپنے ہدف کو بیان کر رہے ہیں. ہمیں اپنے رویوں کا جائزہ لینا بہت ضروری ہے. نکلنے سے پہلے جو امام نے ایک جملہ کہا ہے, مثلی لا یبایع مثلہ, میں مجھ جیسے اس جیسی کی بیعت کیسے کرے گا, نہیں کر سکتا. یزید شارب الخمر جیسے ساری صفات گنوا دی, فاسق و فاجر ہے, قتل کرنے والا ہے, مگر یہ جو مجھ جیسا اس جیسی کی بیعت نہیں کر سکتا, اس سے کیا مراد ہے؟ کیا یہ فقط امام کے لیے تھا کہ مثلی لا یبایع مثلہ, باقی امت کے لیے سزاوار تھا جائزے کو بیعت کر لیں؟ مجھ جیسا نہیں کر سکتا چونکہ میں اہل بیت سے تعلق رکھتا ہوں, میرے وہ فضائل و کمالات ہیں, کہاں میں کہاں یہ, مگر عام انسان ان کے لیے کوئی یہ بیعت کر سکتے ہیں؟ یہ مراد ہے امام کی, یا امام اس فرق اسے بیان کرنا چاہتے ہیں کہ ان کی بیعت کرنا مثال نہیں بنے گا دوسروں کی بیعت کرنے کے لیے, مگر میرا فرق ہے, یہ جتنے گناہگار ہیں اس کی بیعت کرنے والے, تاغوت کی, ظلم کی, جتنا سلسلہ ہے اس کی, ان کو جواز ملے گا میری بیعت سے. اگر میں بیعت کرتا ہوں مجھ جیسا انسان, تو یہ سارے سارے قیامت کہیں گے ہم کیا کرتے تھے, رسول کا نوازہ بیعت کیے ہوئے تھا. تو میرا مسئلہ کچھ اور ہے. میری بیعت کا مطلب ہے اسلام کی بیعت کر لینا, اسلام کا سر نگو ہو جانا. اور یہی وہ حقیقت ہے کہ جو امام نے واضح کیا ہے فرق کو اپنے, کہ مجھ میں اور دوسروں میں فرق ہے, میرے بات کچھ اور ہے. یہ جواز نہیں ملے کسی کو میرے بات کہ جو فیل کیا انہوں نے غلط کیا ہے. امام نے جملہ فرمایا کہ اصلاح امت, صلاح مقابل میں فساد. دوا آپ کھاتے ہیں, دوا ایکسپائر ہو جاتی, لکھا ہوتا مطلب اس کی ڈیٹ تھی, یار یہ تو ایک سال پرانی ہو گئی, دوا میں ضرر نہیں ہے کوئی, نقصان ڈاکٹر کا آپ کھا لیے نقصان نہیں کوئی, مگر فائدہ نہیں ہوگا. اس دوا میں جو انگریڈینٹ ہے جو بھی ہے اس میں اب کوئی اثر باقی نہیں ہے. آپ نے کھائے مسئلہ, ایک صفوف ہے, ایک فاسٹ ایک ہے, آپ نے بنا لیا, آپ کوئی ٹیبلٹ ہے, کوئی کیپسول ہے, उसमें कोई अब शिफा नहीं है, यानी उसमें असर नहीं है जो आपने खाया है, क्योंकि डेट गुजर चुकी है, साल गुजर चुका है इसका। इमाम कहते हैं उम्मत की इसलाह के लिए निकल रहा हूं, यह उम्मत के जो खल की गई है जिसके लिए है कि तुम हो जो अमर बिल मारूफ करो नहीं मुनकर करते हो, तुम खैर उम्मत इन, यह उम्मत में खैर है कि फासिक फाजिर की इताअत कर रही है, अमर बिल मारूफ को अंजाम नहीं देती। यानी यह उम्मत जरूर है नबी की, मगर इसमें वो खसूसियत ही बाकी नहीं है कि जिसके लिए नबी आया था। ये वो लोग हैं जिन इनकी बंदगी भी अब रूह से खाली हो चुकी है। ये नमाज पढ़ते हैं मगर नमाज का जो असर है कि तनहा अल्फाशार मुनकर वो नहीं कर रही, चूंकि ये रूह ही बाकी नहीं, तो इनकी इबादत में रूह बाकी नहीं है। ये वो उम्मत है जो खाली है रूह से अब, इसलाह यानी फसाद को खत्म करके उनको जिंदगी देने के लिए। मैं इसलिए ताकि अदालत पे बाकी चुका, हर नबी इसीलिए आया था, इसलाह के लिए तो नबी आया है। कुरान गवाही दे रहा है कि हजरत शुएब की जिंदगी है, वो खुद फरमाते हैं कुरान ने कहा कि उसका मकसद क्या है नबी का, कि मैं सिर्फ एक बात चाहता हूं और वह है इसलाह, इन उरीदो इल्ला इसलाह मस्तता, तो जितनी भी मुझमें कुदरत है सलाहियत है मेरा एक ही है मुझमें कि मैं तुम्हारी इसलाह करूं। तो ये जो इसलाह का मसला है ये खुद एक हदफ है क़याम इमाम, कि मैं जद की जो उम्मत भटक गई है जिसका असर खत्म हो गया, जिसकी सलाहियत खसूसियत खत्म हो गई है, चूंकि दीन से हट गए हैं, दीन है नमाजें हैं मगर उसमें कोई रूह बाकी नहीं, इबादत एक एक्सरसाइज ज्यादा नहीं है। बस अजीजान मन, और दूसरा मेरा आदा क्या उरीदु अन आमर बिल मारूफ अनहा अनिल मुनकर असीरा बसीरत जद्दी वाबी, अमल बिल मारूफ अनिल मुनकर करूं। ये अमल बिल मारूफ अनिल मुनकर तो आसान बात नहीं है, क्योंकि ऐसा मसला नहीं कि आप इसको नजरअंदाज कर दें, सारा दीन इसी पर कायम है, इस्लाह उम्मत की सारी बुनियादें इसी पर हैं। ये मैं चाहता हूं कि ये करूं, इसलिए कि अगर ये नहीं किया जाएगा तो दीन तमाम हो जाएगा, रोजा नमाज हज ज़कात इसकी सारी फाउंडेशन इसी को, ये फाउंडेशन है उस पर सारा निजाम कायम है। क्या इख्तदार के शामिल नहीं है इसमें, हुकूमत शामिल होती है अंबिया के हदाफ के अंदर, अल्लज़ीना मक्कन्नाहुम फिल अर्ज़ अकामुस सलात व आतुज़ ज़कात व अमरु बिल मारूफ व नहौ अनिल मुनकर, ये वो लोग हैं अगर हम इन्हें जमीन में इख्तियार दें, इख्तदार दें, तो ये क्या करेंगे, नमाज कायम करें, जकात की अदायगी इंतजाम करें, और माशरे में आबिल बिल मारूफ और नहीं अनिल मुनकर करें। कि ये हुकूमत इस्लामी की पहचान है, अगर कोई हुकूमत हुकूमत इस्लामी है तो वहां ये अमल बिल मारूफ ना वाजिब है, क्या हमें नमाज वाजिब है, नहीं अहकाम इस्लामी का नाफिज होना वाजिब है, बताओ इस्लामी हुकूमत कैसे करार पाएगी। ये नहीं मुनकर की वो चीज है जहां खुदा खुद मजम्मत करता है, लौला काना मिन फलौला काना मिन अलकुरून मिन क़ब्लिकुम उलू बकियतुन यनहौन अल फसाद फिल अर्ज इल्ला क़लीम मिम्मन जाना मिनहुम, तुमसे पहले भी उम्मतें ऐसे साहबान फजल वखरत क्यों नहीं हुए कि जो लोगों को जमीन में रोकते फसाद अंगेजी से, नहीं मुनकर करते, वजूद उनमें से जो थोड़े हैं जिन्हें हमने निजात दे दी, निजात मिली है उन्हीं को जिन्होंने ये अमर वजीफा अंजाम दिया है अमल बिल मारूफ का, उनको निजात नहीं मिली है, चूंकि अगर कोई आदमी ना जबान से इसे अंजाम दे, ना अपने अमल से, ना फेल से, ना कौल से, ना वो दिल से बुरा समझता है, ना जबान से, ना हाथ से, तीनों में से कोई काम अंजाम नहीं देता। मौला फरमाते हैं अमीरुल मोमिनीन फज़ालिका मय्यतुल अहया, ये चलता फिरता लाशा है, ये जिंदों में मुर्दा है, क्योंकि मुर्दा जो है उसमें ये सलाहियत नहीं होती कि वो किसी को बुराई से रोके, मुर्दा पड़ा होता उसके गिर्द कुछ भी होता रहा वो हरकत नहीं करेगा। तो अगर कोई इंसान मुसलमान इसी हालत में है कि उसके गिर्द या लल मुसलमीन की सदा बुलंद हो रही है, फरियादी चिल्ला रहे मदद के लिए, वो अपने आराम से ऐश कर रहा है, ये इंसान इंसान मुर्दा है, ये इंसान जिंदा, इसके गिर्द फितना फसाद फैला हुआ है इसके खानदान में, इसके घर में, इसके माशरे में, मगर इसको परवाह नहीं है, फिर ये जिंदा नहीं है, यह इंसान रूह से खाली है। वमा अमल बरकुल्लाह वल जिहाद फी सबीलिल्लाह इंदल अमर बिल मारूफ व नहा अनिल मुनकर इल्ला का नफ्सतिन फी बहरिल जिन, چونکہ ہدف شہادت میں ہے، تمام اعمال تمام نیکیاں حتیٰ کہ جہاد فی سبیل اللہ، اس سے زیادہ کیا ہوگا کہ آپ جان دے دیں. امر بالمعروف نہی عن منکر کے مقابلے میں ایسے ہیں جیسے سمندر کے مقابلے میں جو کہتے ہیں آپ کو تھوک کے چھینٹے، ایک قطرہ ایک قطرہ. سارے دین کی بنیاد انہی دو فریضوں پر قائم ہے، یعنی اس کی اہمیت اتنی ہے کہ جو میں چاہتا ہوں مولا کہہ رہے ہیں کرنا، چونکہ اسلام اسی پر قائم ہے. یہ جو غلامی قوموں کو ملتی ہے انہی دو ڈیوٹیوں سے بھول جانے کی وجہ سے، لا تترک حمل بالمعروف ونہی عن المنکر فیولا علیکم اشرارکم او شرارکم ثم تدون فلا یستجاب لکم. بیٹا یہ کبھی نہ بھول جانا اپنی اولاد سے، فرزندوں سے، یہ کبھی ترک نہ کرنا. اگر تم نے یہ ڈیوٹی ترک کر دی تو تم پر بدترین لوگ حاکم بن جائیں گے. تو اگر بدترین لوگ حاکم ہوئے مثل یزید، اور جو آج کے یزید اور کل کے یزید، اس کا سبب کیا ہے؟ ان دو فریضوں کو بھول جانا. اگر تم نے یہ ڈیوٹی انجام نہیں دی تو تم پر بدترین لوگ حاکم بنیں گے، اور پھر دعا نہیں قبول کی جائے گی. دعا پڑھنے سے صدام نہیں جائے گا، دعا پڑھنے سے یزید نہیں جا رہا تھا، دعا پڑھنے سے فرعون نہیں جاتا. عمل اس کے ساتھ میں اپنے وظیفے کو انجام دینا، یہ اگر تم کرتے رہو گے تو کبھی ایسے لوگ حاکم بن ہی نہیں سکتے، چونکہ پروردگار پھر دعا قبول نہیں کرتا ہے. تمہاری دعا قبول نہیں کی جائے گھر میں بیٹھ کے جب تک کہ اپنے خون کو نہیں بہاؤ گے، جب تک کہ وظیفے کو انجام نہیں دو گے، اپنے فعل کو انجام دو تاکہ پروردگار تمہاری مدد کی. چونکہ قوموں کی زندگی میں برائی سے اچھائی اور اچھائی سے برائی یہ آپ کے اختیار میں ہے. خالق نے کہا کہ بھئی کسی قوم کی حالت کو خالق خود نہیں بدلتا. آپ حکومت بنانا چاہتے اسلامی، ہم مدد کریں گے، آپ اٹھئے. آپ اس کو مٹانا چاہیں گے، یہ بھی آپ کے ہاتھ میں ہے. یہ تمہارے ہاتھ میں، فساد پھیلاؤ یا فساد کو ختم کرو، یہ تمہارے ہاتھ میں، دونوں چیزیں جو ہیں. اب یہ جو امام کا اتنا بڑا مسئلہ ہے، اس کے ضروری ہے کہ پھر ہم دیکھیں وہ حالات کیا تھے، تاکہ ہم محرم میں جو یاد کرتے آئے ہم خود کہاں تھا کہ اس جگہ تک ہم پہنچے جو ہماری ذمہ داریاں ہیں. یہ تمام قربانیاں جو امام کی موجود ہیں ہر مسلمان کے لیے ہیں، اس میں گروہ ہیں. ایک گروہ اسے تسلیم کرتا، تسلیم نہیں کرتا. ہم اس عظمت کو سمجھتے ہیں، ہمیں معلوم ہے کہ یہ اسلام کی شہرگ ہے، یہ ذکر حسین. ایک طبقہ اس کو نہیں سمجھتا، وہ کہتا ہے یہ تو اتفاقی حادثہ ہے، وہ لڑائی ہو گئی تھی. اس میں ایسے ہیں جیسے ابن تیمیہ جیسے ہیں، تاکہ اس کا بھی ذکر ہو جائے، جو یہ سمجھتا ہے کہ یزید نے کوئی برا کام ہی نہیں کیا. تو کہ بلکہ وہ کہتا ہے ولا نقل احد انه كان على سواد تراق الذي توجب الحد، اس نے تو ایسے کوئی کام ہی نہیں کیا جس پہ حد واجب ہو. یزید سے کوئی برا کام ایسا ہے ہی نہیں ہے کہ جس پہ حد جاری ہو. اس نے 700 مسلمان قتل کرا دیے مکے میں، پیغمبر کی بات تو الگ رکھ دیجیے، خاندان کی. اس نے 700 صحابہ کو قتل کیا مدینے میں. اس نے زنا کا کاروبار عام کیا، مباح کر دیا مدینے کی عورتوں کو اپنی فوج کے لیے. اس نے قبر نبی پہ گھوڑے باندھے، حفاظ کو قتل. اس نے ہر کام کیا. وہ کہتا ہے کہ اس نے کوئی ایسا کام ہی نہیں کیا کہ جس پر حد واجب ہو. پھر دوسری ساز میں کہتا ہے کہ وہ مشتہد المقتی، وہ مشتہد خطا کی اس نے، اور یزید مشتہد ہے ابن تیمیہ کے پاس. وہ یقول ان اہل الحرا ہم نقضوا بیعتا، وغیرہ. یہ جو واقعہ ہررا ہوا ہے، اہل مدینہ بیعت توڑ دی تھی، اس لیے وہ سزاوار تھے اس بات کے، یعنی ان کے ساتھ یہ ہو، تاکہ آپ کو عقیدے کا پتہ چلے کہ یہ جو ذکر کیا جاتا ہے تکرار اس کی کیوں ہے. اس ذکر کو، اس عاشورہ کو باقی رکھنا ضروری ہے، چونکہ یزید گیا ہے، یزیدیت نہیں گئی ہے، وہ ہمیشہ باقی ہے. مشن حسین کل بھی تھا، آج بھی باقی ہے. جو کل تھا وہ آج بھی، اس لیے اس کے ماننے آج بھی موجود ہیں. ابن تیمیہ کہتا ہے ان یزید لم یامر بقتل الحسین باتفاق اہل النقل. اس نے کون سی تاریخ پڑھی تھی ابن تیمیہ نے کہ جس نے اس میں یہ لکھا ہوا نہیں پایا کہ یزید نے حکم دیا قتل کا؟ کہتے اس پہ اتفاق ہے مورخین کا کہ یزید نے حکم نہیں دیا. اب ایسے جاہل اگر امت میں ہوں कि जो बगैर तारीख के पढ़े हुए हुक्म जारी करें, उम्मत में फतवा जारी करें। हालांकि सिर्फ एक मिसाल दो, तारीख याकूब में खा है खुद है कि उसने एक दफा नहीं लिखा ये बात कत्ल इमाम के लिए, मदीने में भी खत भेजा, फिर जब पता कूफे की तरफ आ रहा तो उसने कूफे में भी खत भेजा इसी हुक्म के साथ। इसमें रिवायत में खैर इब्ने अब्दुल्लाह इब्ने ज़ुबैर का भी जिक्र है, फइन इम्तना फज़रिब अनाकहुमा वबसली बिरूसहिमा, अगर नहीं माने बैद ना करें सर उतार लेना, कत्ल करना सर मुझे भेज देना सर उतार के। मगर वो क्या फरमाता है यजीद ने, पहली बात तो किया ही नहीं, और अगर किया तो मुश्तहिद है, क्योंकि जब मुश्तहिद हो जाता है आदमी तो फिर वो खता भी हो तो भी उसमें एक सवाब मिलता है, उसमें गुनाह कोई इम्कान ही नहीं है क्योंकि मुश्तहिद है। तो अगर खता भी हो जाए इश्तहाद में एक सवाब फिर भी है, तो यजीद गुनाह क्या सवाल, यहां तो फिर भी एक सवाब है उसके पास। अब आप पता लगा इनके पास इश्तहाद के माना क्या है और किस किससे इल्म हासिल करके मुश्तहिद बन गया हो, अपने वालिद से ही हासिल किया होगा जाहिर है, किसी और से तो उसने पढ़ा नहीं है। अजीब बात है ये जो यजीद के अफाल हम बार बार जिक्र करते हैं, मुमकिन है कुछ लोग नहीं करते क्योंकि उन्हें डर है। क्या ये सारे जराइम के बाद यजीद काबिले लानत नहीं है? लेकिन उसमें खतरा है उनके लिए, इसलिए आगाए तख्ताजानी इसी मसले को बयान करते हैं कि हमारे जो उलमा हैं वो क्यों इस मामले में जरा नहीं कायल हैं। फमिन उलमा इल मज़म मल्लम युजव्विज़ु लान अला यजीद मा इल्महिम बि अन्नहु यस्तहिक्कु मा यरबु अला ज़ालिका व यजीद, हालांकि उन्हें मालूम है कि मुस्तहिक है लानत ये, बल्कि इससे बालातर है, मगर डरते हैं तहामियन अन यतक़िया इलल आला फल आला, उन्हें डर इस बात का है कि अगर ये दरवाजा खोला तो खाली यजीद तक नहीं रुकेगा लान का, ये यजीद से ऊपर जाता जाएगा जहां जहां इसकी जड़ें मौजूद हैं। तो इस एहतियात का तकाजा है कि आप इस दरवाजे को बंद रखें, वरना ये मामला खाली छोड़। ये पूछा कि इसको किसने बनाया, उसको किसने बनाया, ये इस्लाम पर मुसल्लत किसने किया। बल्कि देखिए इतनी एहतियात करते हैं, वो कहते हैं कि आशूरे में ये जो चूंकि राफजी कहते हैं कि जो जिक्र करते हैं मक्तल हुसैन जो है ये नहीं करना चाहिए, अपने लोगों से खताबन गुजार है फकत तशब्बहा बिर्रफाफिस, ये चूंकि शबाहत हो जाती है राफजियों के साथ तो जिक्र हुसैन नहीं होना चाहिए मुहर्रम में, और अगर करें भी तो किसी देखिए इसका हल बयान किया है, और अगर आपको करना भी तो पहले एक एहतियात कर लें, और वो एहतियात ये है लो अरादा जिक्र हुसैन यम बगी अन यस्कुर अव्वलन मक्तला सारे सहाबा लल्ला इशाबुर रफाफिस, तो जिक्र हुसैन से पहले कुछ दूसरे सहाबा का जिक्र करें, मसायब का सुबह हुसैन का जिक्र करें, यानी जो मजलूम नहीं उन्हें पहले मजलूम बनाएं फिर आप जिक्र करें तो कबूल है, वरना बिल्कुल आपको इजाजत नहीं है। अजन मन ये मजलूमियत इस्लाम है, इमाम ने वाज़े तौर पर बयान किया है, जिसको ये नजर नहीं आता वो कहता है कि ला मसला दुनिया वाला मसला तो दीन, ना इसमें कोई मसला दीन था ना मसला तो दुनिया थे जो हुसैन ने इकदाम किया है। मगर अमीर मेरा मौला क्या फरमाता है, मदीने से निकलते ही घर से गवर्नर से अगले दिन जो मरवान से मुलाकात हुई और उसने कहा मैं आपको दरखास्त करता हूं आपके फायदे के लिए नसीहत करता हूं कि आप मान लें यजीद की बात, तो इमाम ने जवाब में क्या फरमाया, इन्ना लिल्लाहे व इन्ना इलैहि राजिऊन अलैहि इस्लाम इस्सलाम, अगर इस जैसे हाकिम की बैत यजीद जैसे तो फिर इस्लाम पर फातिहा पढ़ लें आप, इस्लाम का खातिमा इस्लाम तमाम। ये इस्लाम इमाम बता रहे थे ये जो मेरा इनकार है ये इस्लाम को बचाने के लिए है। अब यहां एक मसला आपके जहन में फिर आएगा और ये सवाल भी उठेगा कि इमाम के बाद भी ऐसे ही हाकिम आते रहे, कुछ नेक लोग तो नहीं आए इमाम के बाद, मरवान आया उसके बाद जो सिलसिला रहा, तो इमाम ने इकदाम क्यों किया आखिर इतना बड़ा, ऐसा नहीं इमाम की शहादत बाद किस्सा खत्म हो गया उसके बाद सहले लोग जो है वो हुकूमत में आ गए, नहीं, इमाम का असल मसला था जैसे मिसाल दो जैसे अमीरुल मोमिनीन की खिलाफत खिलाफत राजदा में ایک شناخت ہے حق و باطل کی. اگر یہ چار سال نہ ہوتے اسلام کی شکل بگڑ جاتی، کبھی اسلام پہچاننے میں نہیں آتا. یہ بیچ میں جو چار ساڑھے چار سال کا دور حکومت آ گیا، یہ ایک معیار بن گیا. اب موازنہ کرنا پڑتا ہے دیکھ کر کے امام کیا کر رہے تھے، دوسرے کیا کر رہے تھے، امیر المومنین نے کیا اصول قائم کیے، ان سے پہلے کیا تھے، چونکہ اس میں واضح فرق موجود ہے، تو الگ الگ چیزیں موجود ہیں. اسی لیے امام نے امام حسین علیہ السلام خود ارشاد فرماتے ہیں، تاکہ مسئلہ سمجھ میں آئے کہ یزید یزید نہیں ہے مسئلہ، یہ پورا ایک سلسلہ ہے جس کو ایکسپوز کیا جا رہا تھا آج امام کی ذات کے ساتھ. لقد سمعت جدی رسول اللہ یقول الخلافۃ محرمۃ علی آل ابی سفیان اذا رایتم معاویہ علی منبر فقروا بطنا، اس کے پیٹ کو چاک کر دینا. یہ رسول کہہ کے جا رہے ہیں فقتلوا، مگر تم نے یہ نہیں کیا. فقد راہ اہل المدینہ علی منبر، دیکھا اہل مدینہ نے بیٹھے ہوئے، مگر اس کو قتل نہیں کیا. جب نہیں قتل کیا اس کی سزا یہ ہے کہ یہ یزید اب اس تم پہ مل گیا، چونکہ وہ گناہ جو ہے اطاعت نہ کرنے کا. اب آپ سمجھے، تاکہ آپ کو بات سمجھائی، شہادت کا عظیم ترین مقصد کیا ہے. ابو سفیان کا جو پرچم ہاتھ میں تھا بدر کے دن، ظاہر یزید ابو سفیان بدر کا بانی ہے اصل میں، یہ بات مجھے یاد رکھیں. وہ جو افسانہ ہے قافلہ، وہ ایک افسانہ ہے جو پیغمبر کو ملوث کرتا ہے، اس میں اس کا بانی ابو سفیان ہے، چونکہ اس کا وقت نہیں ہے. یہ جو بدر کا شاخسانہ ہے وہ اس کا بانی وہ ہے، اور اس نے فتنہ ایجاد کیا جو اہل لشکر نکلے مکہ کے خوف میں بچانے کے لیے اپنے کاروان کو، اس فتنے کا بانی وہ تھا. احد میں پرچم اس کے ہاتھ میں، خندق میں پرچم اس کے ہاتھ میں، تاکہ آپ کو پتا چلے کہ یہ سلسلہ کیا جو امام نے جان دیا. یہ غالب مطلب ہے، اتنی معمولی سا مسئلہ نہیں ہے، بہت بڑی بات ہے جس کو آج حسین چاہتے ہیں کہ میں ایک ایسا سنگ میل قائم کر دوں قیامت تک کے لیے، پھر حق و باطل مکس نہ ہو، مخلوط نہ ہونے پائے کبھی. ابو سفیان کیسے اسلام لایا، تو متفق تاریخ ہے، ہار گیا لشکر مکہ میں آ گیا، اس نے لشکر کو دیکھ کر آواز دی، کہا یہ تمہارے بھتیجے کی بادشاہت ہے، یہ ہے اسلام لانے سے ایک سیکنڈ پہلے. حضرت عباس سے وہ کہتا ہے، چچا سے رسول کے، کہ یہ تمہارے بھتیجے کی بادشاہت ہے. وہ کہتا نہیں بادشاہت نہیں ہے، نبوت ہے، اسلام لے آیا، چونکہ آپ کو چوائس نہیں ہے. اسلام لانے بعد کیا یہ واقعی مسلمان ہو گیا، سوال ہی نہیں اس کا. فتح مکہ کے بعد غزوہ حنین ہوا، اب مورخ کیا کہتا ہے، غزوہ حنین میں فرق یہ تھا کہ بدر میں مسلمان قلیل تھے کفار کثیر، حنین برعکس ہے، مسلمان کثیر ہیں دشمن قلیل ہے. مگر وہاں بھی مسلمانوں کو بھاگنا پڑا، مسلمانوں نے فرار اختیار کیا، نبی فقط 10 افراد کے ساتھ رہ گئے، اور وہ باس تاریخ کہتے ہیں فقط بنی ہاشم تھے، اور نبی اس دن اعلان کر رہے تھے نبی ہوں جھوٹا نہیں ہوں، عبد المطلب کا بیٹا ہوں. یہ فرار گویا نبوت سے انکار ہے. تاریخ کہتے اس وقت ابو سفیان کیا کہہ رہا تھا، اب یہ مسلمان ہے، ابو سفیان یہ کہہ رہا تھا یہ لوگ اب کوئی ٹھکا، یہ بھاگتے ہوئے سمندر تک جائیں گے. یعنی وہ مذمت کس کی کر رہا تھا، تاکہ آپ ذہن میں ابو سفیان کیا تھا، تاکہ یہ سلسلہ پتا چلے کہ یہ کیا شہادت کے معنی کیا تھے. خود امیر شام حاکم ہو گیا، امیر شام کو اقتدار حاصل ہو گیا، اس کے دوست نے ابن حدید نے لکھا کہ اس کو نصیحت کی ایک دن، اب تمہیں اقتدار مل گیا، تم نے ساری جنگ کر لی، خون عثمان کا نعرہ لگا کے سب کچھ ہو گیا، اور امیر معاویہ نے مان بھی لیا کہ یہ نہ میں نے کسی مقصد کے لیے نہیں، ایک مقصد تھا فقط، نہ روزہ نہ نماز نہ حج، تم کرتے ہی تھے میری حکومت، اس کے بعد کبھی نام بھی خون عثمان کا نہیں لیا اس نے، کیونکہ مقصد حاصل ہو گیا. اس کو نصیحت کی کہ بھائی یہ تمہارے بنی ہاشم بھی تمہارے دو ہیں، اقربا ہیں، نزدیکی ہیں، ان کے ساتھ نرمی سے کام لو، رحم سے کام لو، تارک تمہیں کوئی اچھا عمل تمہارا باقی رہے. کہتا آپ اچھا عمل کون سا باقی رہے گا، مجھ سے پہلے لوگ چلے گئے جو حاکم تھے، انہیں کوئی آج یاد بھی نہیں کرتا، لوگ ہم آج یاد کر لیتے ہیں، بہت سے لوگ اس کو ان کو یاد نہیں کرتا تھا، کہ کس کا نام یاد ہے آج. اتنے میں اذان کی آواز آئی، اور جب مؤذن نے شہادت اشہد ان محمد رسول اللہ، تو امیر شام کہتا ہے جب تک یہ نام باقی ہے کس کا نام باقی رہے گا، वो कहता है जब तक मैं इसे मिटा ना लूं मैं चैन से नहीं बैठ, वल्लाह इल्ला दफनन दफना, जब तक मैं इसको दफन ना कर लूं मिटा ना लूं मैं चैन से नहीं बैठूंगा। ये कौन है? ये अमीर शाम है, ये यजीद का बाप है, ये अबू सुफियान का बेटा है, जो अंदर बैठ के ये कह रहा है अपने दोस्त से कि जब तक मैं इसे मिटा ना लूं। ये जंग खत्म नहीं हुई थी, बदर की हद बढ़ते बढ़ते करबला तक आ गई। ये जो रोजे अव्वल मसला था ये आज भी उसी तक था, ताकि आप लोगों के मिजाज को समझें। अब्दुल्लाह इब्ने जुबैर ने हुकूमत कायम की 6 महीने तक मक्का में, खुतबे में नबी का नाम नहीं लिया, पैगंबर का नाम जिक्र ही नहीं करता था वो अपने खुतबे में। किसी ने एतराज किया, कहने लगे इसके जिक्र से बहुत सौ को फख्र होता है चूंकि गर्दनें ऊंची होती है, यानी अहले बैत की, तो मैं नाम नहीं लेता। ये वो थे जो हुकूमत इस्लामी बना रहे थे, ताकि आपके माशरे को पता चले कि माशरा था क्या, कैसे कैसे लोग जो थे वो क्याम करना चाहते थे इस्लाम के नाम पर, मगर उनकी हकीकत क्या थी, यानी उनके अंदर एहतराम नबी खुद ये था कि जिसको वो कायम करना चाहते। 6 महीने तो उसने नाम ही नहीं लिया। अमीर शाम ने बुनियाद डाली उस शख्स के ऊपर सब की कि जिससे मोहब्बत ईमान है, पैगंबर का मनसब बाली फकत सब बनी। इस दरवाजे किसने खोला? अमीर शाम ने। देखिए, ताकि आपके जहन में जब तक ये नहीं होगा, ताकि आपको कुर्बानी का मकसद नहीं पता चलेगा कि कहां इसकी बात है। जब सरे हुसैन सामने आया तो यजीद ने क्या कहा, ताकि मैं कहूं वो जो चीजें छुपी हुई थी यजीद ने जाहिर कर दी, जो बातें दीवार के पीछे दी उस अकीदे को उसने खुलेआम कह दिया कि लाइबत हाशिम बिल मुल्क फला खबर उन जा वाला वही नजल, ना वही आई ना कोई फरिश्ता है, तो बादशाह के लिए हाशिम ने किया था, बनी हाशिम ने, तो कुछ भी नहीं था। लहता शाखी बेबदन शहदू, काश होते वो जो बदर में मेरे भाई मारा गया, नाना मारा गया, नाना का भाई मारा गया, ये जितने वहां कत्ल हुए ये शायद सब यहां होते, काश। देखिए, ताकि इस पूरे सिलसिले को आप पहचाने, ये जो मान लगे ये कत्ल क्यों है, कत्ल करने वाले कौन है। उबैदुल्लाह इब्न ज़ियाद इत्तला देता है मदीने में गवर्नर को कि ये काम हो गया, कत्ल कर दिए गए हुसैन। वो कहता क्या है, वो वहीं बैठा मस्जिद में, वो खत को फेंकता है कब्र नबी की तरफ।
कौन कह रहा है? ये मदीने का गवर्नर है, आज हमने बदर का बदला ले लिया है, तो आप पता चले ये करबला में जंग कौन सी हो रही थी, ये इमाम जो खड़े हुए थे किसके मुकाबले पे खड़े हुए थे, वो परचम के जो हाथ में था बदर में अमीरुल मोमिनीन के, वो करबला में इमाम हुसैन सलाम के हाथ में था, और वो परचम जो अबू सुफियान के हाथ में था वो परचम आज यजीद के हाथ में था, जिसको मेरे मौला ने बहुत ही वाज़ह तौर पर कह दिया कि जिसके कुदरत में जान है दाने को चीर के खल्क किया है, जिसके हाथ में पूरा इख्तदार है, मा असलमु वला के इस्तस्लम, ये लोग इस्लाम नहीं लाए बल्कि सिर्फ सर झुकाया है, तस्लीम किया है, तलवार को रखा है, जाहिर किया है सिर्फ इस्लाम को, असर रोल कुफर कुफर को छुपाया है, अंदर इनके कुफर था, जाहिर उन्होंने इस्लाम किया है। फलम्मा बदल को आवान अलह अवल, जब मददगार मिल गया जुदाई कर दिया। अभी यह हक किसे हासिल है? यह हक सिर्फ मौला का हासिल है, सारे हम तो मौला के मानने वाले, हमारा नजरिया वही होगा इनके बारे में जो मौला के नजर। अगर कोई मुझसे पूछता है आपका अकीदा क्या है माजी के बारे में, मतलब वही अकीदा जनाब जरा सवाला का था, जो वो समझती थी वही हम समझते हैं, जो नबी की बेटी समझती थी इसके अलावा कुछ और नहीं समझते। बस मन मौला ने हदफ को अपने बयान किया ताकि जिक्र करने वाला तो कम अज कम याद रखे, अल्लाह तारों अन्नल हक का लायो मनुबे अन्नल बाजर लाय बरहान, क्या तुम नहीं देखते हक पर अमल नहीं हो रहा, बादल दूरी इख्तियार नहीं की जा रही। ये इमाम खिताब फरमाया कब? ये पूरे सफर में अपने یہ ہدف کو اپنے مقصد کو بیان کر رہے ہیں کہ انسان پر واجب کیا ہے, اور اگر یہ حالت ہے تو ہونا کیا چاہیے. رغب المؤمن فی لقاء اللہ, پھر مؤمن تو بس امید پروردگار کے لیے کام کرے, انتظار میں یعنی عمل کرے, قید ہو جائے چاہے. چونکہ انی لا الموت الا سعادہ والحیات ما ظالمین الا برامہ, چونکہ موت میں صرف سعادت ہے اس وقت, ظالم کے ساتھ زندگی گزارنا ننگ ہے, آر ہے. یہ کون بتا رہا ہے؟ یہ سید الشہداء بتا رہا ہے. چونکہ یہ وہ لوگ ہیں جس قوم سے مقابلہ ہے, ہاؤ لائے قد لزم اطاعت الشیطان وترک اطاعت الرحمن, کس کے سامنے میری جنگ ہے آج؟ یہ شیطان کی دعوت میں ہے, یہ رحمان کی دعوت میں نہیں ہے. انہوں نے حلال کو حرام کیا, حلو حرام اللہ وحرم حلالا, حرام حلال, حلال کو حرام کیا ہے انہوں نے, تاکہ اس عظیم ترین مقصد کو انسان غافل نہ ہو. اور وہ جو کہا تھا بسم اللہ وعلیٰ مثلا, اسی کو خلاصہ کروں, یہ میں نہیں چاہتا کسی کے لیے کوئی ایکسکیوز رہ جائے. مولانا واضح کیا ہے, انا الحسین ابن علی, میں حسین ابن علی کون ہوں, اتنے فاطر تو زہرا ہوں میں, نفسی مع انفسکم و اہلی محلیکم فلکم فی اسوا. اس سارے مسئلے میں کون مثال ہے؟ میں الگو ہوں, میں تمہارے لیے مثال ہوں, میں اپنی جان دے رہا ہوں, خاندان کو اپنے قربان کر رہا ہوں, لکم فی اسوا, میں نمونہ ہوں تمہارے لیے, مثال بن رہا ہوں, تم کیا کرو گے اگر یہ وقت آ گیا؟ تو یہ میں مثال قائم کر کے جا رہا ہوں تمہارے لیے, میرے اس پہ عمل کرنا جیسے میں نے احمد مہین کو سامنے رکھا ہے, جیسے میں نے اس مثالوں بیان تمہارے سامنے ایک نورانی منظر پیش کیا ہے اپنی شہادت کے لیے, جو میں کرنے جا رہا ہوں, جس کے لیے امام نصور بیان کیا ہے. اس میں مسئلہ پیش آیا کہ یہ لوگ دور کیوں ہوئے, معنی جہاد ہی بدل گیا. لوگ یہ سمجھنے لگے اگر کامیابی کا امکان ہے تو اٹھو ورنہ نہ ہو. اور یہی وہ مسئلہ جو ہمیں سمجھنا ہے اس عظیم ترین مقصد میں. ابن عبداللہ بن زبیر نے بھی منع کیا, عبداللہ بن عباس نے بھی منع کیا, عبداللہ بن عمر نے بھی منع کیا, یہ سب تاجر کے نام ہے کہ مولا نہ جائیے. کیوں نہیں جائیے؟ چونکہ فتح کو امکان نہیں ہے, لوگ آپ کے ساتھ نہیں, یزید کے ساتھ ہیں, تو جان چلی جائے گی, آپ قتل ہو جائیں گے, یہی ہے نا. اور امام گئے اس, اب یہ جو بات ساری وہ اپنی بات بھی کر رہے ہیں آج کے حوالے سے بھی آپ سے دیکھیں. اس وقت یہ تصور کیا پیدا ہوا کہ اگر امکان فتح ظاہری ہے, اگر فتح ہے کہ امکان تو عمل کرو, من اقدام نہ کرو, یہی کہہ رہے تھے. دنیا کی کوئی بھی تحریک بھی چلتی ہے مجھے بتائیے, کیا اس میں پہلے دن پتا ہوتا ہے کامیابی یقینی ہے؟ کبھی نہیں. اور یہ کبھی آپ کا وظیفہ بھی نہیں کہ آپ پہلے یہ دیکھیں. ابھی ایک جملہ کہہ رہا ہوں, اس کو آپ نے ذہنوں میں رکھیں,
دنیا اور دین کے معاملے میں ایک فرق ہے. جب آپ دنیا کے لیے کوئی کاروبار کریں, نتیجے کو پہلے نگاہ میں رکھیں کہ آیا یہ کامیابی اس میں ہے یا نہیں ہے, یہ مسائل دنیا. جب دنیا کا معاملہ پہلے بننا, آدمی وائس نہیں, انسین ہے, کہ انہوں نے کام کیا ہو, پتا ناکامی ہوگی, ہو پھر آپ نے انجام دیا اسے, تو پہلے آپ دیکھیں کہ اس میں امکان ہے کامیابی کا نہیں ہے. لیکن دین اس کے برعکس ہے, دین میں نتیجہ نہیں دیکھا جاتا ہے, دین میں فریضے کو دیکھا جاتا ہے. آپ کی ذمہ داری آج ہے کیا؟ آج آپ کی ڈیوٹی کہنا یہ کہ انجام میرا کیا ہوگا, نہیں, انجام دیکھنا ہو کام نہیں ہے. آج مجھ پر کیا واجب ہے اسلام کی نگاہ میں, قانون سے, شریعت سے, مراجع, جو بھی واجب کیا ہے وہ مجھے دیکھنا ہے. بس یہ نہیں نتیجہ کیا ہوگا, یہ اللہ کے ہاتھ میں, میرے ہاتھ میں نہیں نتیجہ, مجھے صرف وظیفے کو انجام دینا. اب کچھ لوگ ہیں جو بڑی احتیاط سے کام لیتے ہیں, ہے نا, احتیاط, کہیں تو صرف کہا سر تم تسو ہوں میں تو صرف کا مصیبت یقول قد اخذنا امرنا من قبل. وہ ایک مزاج بیان کیا اگرچہ منافقین کا, لیکن مزاج کو سمجھتا کہ کیفیت سمجھ میں ہے ہماری. اگر کوئی ان لوگوں کی خصوصیت یہ ہے کہ اگر کوئی برائی پہنچتی ہے, اور یہ بہت سے لوگوں میں یہ کیفیت جو پائی جاتی ہے کہ وہ فوراً جو ہے, مثلا ظاہر بات ہے کہ آپ کو اگر کوئی بھلائی پہنچ جائے تو انہیں اچھی نہیں لگتی, اگر آپ کو حسنہ پہنچ جائے تو, اور اگر کوئی مشکل پیش آ جائے تو پھر یہ کہتے ہیں کہ ہم نے دیکھیے پہلی احتیاط کر لی تھی, ये जंग में हमने क्या मारे नहीं गए, वरना ये चले गए लोग उहद में साथ में, देखिए कत्ल हो गए। तो हमने एहतियात से काम ले लिया। ये जो एहतियात से काम लेने वाला, ताकि हम नुकसान से बच गए, हमने बड़ी एहतियात की, हमने ऐसी तकलीदी नहीं की जो एयरपोर्ट पर मुश्किल में पड़े, हमने एहतियात से काम लिया कि जो हमें मुश्किल में, किसकी तकलीफ को हम ऐसे नाम ही नहीं लेते जो मुश्किल में पड़ जाए। खजना अमरान मिन कबल, ये आज जो आज को परेशानी, इसलिए आप जो कुछ कह रहे हैं ये परेशानी खरीद रहे हैं आप। हमने एहतियात की, हम ये काम ही नहीं करते, हम तो उनके साथ डिनर में बैठते हैं जाके, ताकि हम अपना समझें। आप उनकी तकरीर करते हैं, उन पर एतराज करते, फिर आपको तो मुश्किल में पड़ना, आपका वीजा कैसे लगेगा, आपको रोज इंटरव्यू होगा, चूंकि आप काम ही ऐसे कर रहे हैं ना। जबकि हम एहतियात से काम ले रहे हैं, खजना अमरान मिन कबल, तो हम बच गए। अजमन कुरान इसकी बात करता है, क्योंकि कुरान की बातों किसी और की बात नहीं कर रहा हूं कि ये अगर किस बात के मुंतजर है हमारे बारे में। कुल हल तरफ बसूना बिना इल्ला एहदल हुस्नैन, इनसे कह दो क्या तुम हमारे लिए दो भलाइयों में से किसी एक का इंतजार कर रहे हो ना, या हम कत्ल हो जाएंगे या हम जिंदा रहेंगे बाकी हो जाएंगे। भाई दो ही बातें तो मुमकिन है ना, या हम मारे जाएंगे या हम जिंदा रहेंगे, तीसरी तो कोई मुमकिन नहीं है। हमारा काम यह देखना नहीं कि हमारे साथ होता क्या है, हमारे दोनों बातें बराबर हैं, हम बराबर हैं, हम या जिंदा रहें या जिंदा ना रहें, ये दोनों हसना हैं, ये दोनों बेहतरी है हमारे लिए, बेहतरीन चीज है, चाहे हम मरे या हम जिंदा रहें। मगर हमें अपनी फकत ड्यूटी को अंजाम देना है, अपने फरीजे को अंजाम देना, इसके अलावा हमारा कोई काम नहीं है। तो ये शिकस्त नहीं है। इस्लाम में फतुहात दो किस्म की है, या वो फतह जाहरी है जो मदीने की मक्का की है, या फतह करबला की है, मगर ये दोनों फतह हैं। इमाम ने अपनी शहादत को मेयारे कामयाबी बनाया था खुद बनी हाशिम के लिए। एक रिवायत मिलती है, आपने फरमाया इलल मलाए मिन बनी हाशिम मन लहका बी मिनकुम इस्तशहदा वमन तखल्लफ अन्नी लम यबलुल फत। इमाम ने करार दिया है कि शहादत में कामयाबी है, जो मेरे साथ शरीक होगा वो कामयाब होगा, और जो शरीक नहीं हुआ वो फतह उसे नहीं मिलेगी। फतह कौन सी है? यानी जो नुसरत परवरदिगार है, जो हकीकी कामयाबी है वहां होगी। चूंकि ये वो लोग हैं कौम के इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन, हाउलाइल कौम कफरू बादा ईमानहिम, ये काफिर हो गए ईमान के बाद। तो ईमान के इस इंकलाब से क्या क्या चीजें पैदा हुई अजीजों? तसव्वुर इताअत को मिटाया इमाम ने। आप एक गौर करें, मैं जुमला आपसे कह रहा हूं, आखिर क्या वजह थी कि जो लोग जिहाद के शौकीन थे वो सुस्त हो गए और उन्होंने अमीरुल मोमिनीन के साथ नहीं दिया? क्या ये इमाम को हक पे नहीं समझते थे? बैत भी की थी उन्होंने, तो ये सुस्ती क्यों होना शुरू हुई आखिर जिहाद में? और ये घर में क्यों बैठने लगे? इमाम कह रहे चलो, कह रहे सर्दी में जाएं गर्मी जाएंगे, कभी गर्मी कभी सर्दी। बात यह थी कि मादी फवायद नजर नहीं आ रहे थे। देखिए गौर कीजिए ताकि आप पता चले आपको, इससे पहले जंगें होती थी, माल गनीमत मिल रहा है, कनीजें मिल रही हैं। अब जो जंग हुई इमाम के साथ लेके चले, और जंग है मुसलमानों से, जंग खत्म हुई, जंग जमल, अली के अमीर मोहन लश्कर ने मुतालबा कर दिया औरतों को हम कनीजें बनाएंगे, घरों के इनके लूटेंगे। इमाम ने कहा बिल्कुल इजाजत नहीं है इसकी। क्यों इजाजत नहीं है जब इनका खून हलाल है? देखिए इनको हम कत्ल कर सकते हैं, तो माल क्यों नहीं लूट सकते इनका? इनकी औरतें क्यों नहीं हम अपने हिस्से में बांट सकते? अब कितना मुश्किल मर रहा है ये, अपनी फौज की बगावत है ये। अगर मौला ना होते इस जगह पर तो कितनी बड़ी क्यामत होती इस्लाम के साथ। मौला ने शायद, अच्छा ये बताओ फिर तुम में से उम्मुल मोमिनीन कौन अपने हिस्से में लेगा? एक सख्तातारी हो गया जाहिर है, क्योंकि नस्बत पैगंबर है, कुछ भी सही, वो फितना वहीं खत्म हो गया। अगर वो ना होते उस वक्त तो क्या दरवाजा खुलने वाला था? तो आपने देखा, अब चूंकि मादी फायदा कोई नजर नहीं आ रहा, फकत आखरत थी, तो जज्बा जिहाद की शक्ल बदल गई और लोग काहली के शिकार होने लगे, चूंकि वहां जान जाती नजर आ रही थी, मादी फायदा नजर नहीं आ रहा इताद में। ये जो करबला, इसने हर ऐसी इताद को हटा दिया कि जो बातिल के ऊपर थी। इस बात गौर कीजिए, एक तसव्वुर इताअत था, हाकिम बन गया, बस बैत हो गई, उसकी इताअत वाजिब इताअत हो गया। वो कैसे हो गया? उसकी मिसाल दूं, جب قبضہ ہوا ہے مکے پر, آپ جو غور کریں سید الشہداء اور عبداللہ بن زبیر کے, اس کو مولا نے ایون 8 محرم کو چھوڑا ہے مکہ کو, 8 ذی الحج کے جو حج کا ہے دن, لوگ جا رہے ہیں منا کی طرف عرفات کی طرف اور مولا واپس نکلنا ہے وہاں سے. کہا کہ حرمت مکہ کو پامال نہیں ہونا چاہیے. ایک جواب دیا, یہ بھی زبیر نے مکے کو نہیں چھوڑا, حرمت مکہ پامال ہوئی. یزید کے لشکر نے حملہ کیا کس پر؟ کعبے پر, جبکہ خلاف اسلام ہے جو پناہ لے لے کعبے میں اس کو آپ نہیں یوں کر سکتے, مگر کیا. اور جب جھجک رہے تھے سپاہی حملہ کرتے ہوئے کعبے کو تباہ کرنے کے لیے, اس پر منجنیق سے پتھر پھینکنے کے لیے, آگ پھینکنے کے لیے, تو پھر حاکم نے نعرہ مارا اطاعت, حاکم کی اطاعت واجب ہے چاہے کعبہ ہی سامنے کیوں نہ ہو, تباہ کر دو. اس سب کو تصور کو ختم کیا ہے, جھوٹی بیعت کے تصور کو ختم کیا. یزید پر اجماع تو ہو گیا تھا ان کے مطابق, چونکہ امیر شام نے تو سب سے اطاعت لے لی تھی, اور وہ جب اس مکہ گیا تو اس نے سارے شرفا کو بھی جمع کیا مکہ کے. اور ابو العلا مودود اپنی کتاب میں بھی لکھا ہے, یہیں ہمیں تھوڑا سا ان میں فرق ہے نتیجہ نکالنے کے معاملے میں, ہمارا نتیجہ کچھ اور ہوتا ہے, ان کا نتیجہ کچھ اور ہوتا ہے. اور لے کے امیر شام نے جبر کے ساتھ بیعت لے لی, اور جب اس نے سب شرفا کو جمع کیا تو ایک ایک تلوار دے کے سب کو کھڑا کر دیا سب کے برابر میں سرداروں کے. اور امیر شام نے پھر تقریر کرتے ہوئے فرمایا, اور وہ کہتا ہے کہ اب میں زبان اپنی کھول رہا ہوں, تقریر کرتا ہوں, تم میں سے کوئی بھی اگر اپنے لبوں کو کھولے گا چاہے میری حمایت میں یا مخالفت میں قتل کر دیا جائے گا, بس بولنا مت. اور تو تقریر کیا, سب نے بیعت کر لی ہے. اب وہ پھر لکھتے ہیں اپنے آخر میں, اور اس طرح سے ہمیشہ کے لیے خلافت راشدہ کا خاتمہ ہو گیا. اب کچھ لوگ اسے برا کہتے ہیں, مگر اس نے کچھ اچھے کام بھی تو کیے ہیں, یہی ہم ان میں فرق ہے. ایسی برائی کے بعد کون سا اچھا کام باقی ہے؟ جو ابن تیمیہ کہتا ہے ٹھیک ہے اس نے یہ بھی کر دیا, قتل حسین بھی کیا, اس نے مدینہ کو پامال کیا, اس نے سب کیا, کچھ نیکیاں بھی تو ہیں نا اس کی, یہ کون سی نیکیاں باقی ہیں؟ وہ سارے کام کرنے کے بعد جو اسلام کے خاتمے کے ہیں, کوئی نیکی بھی انسان کی باقی ہے؟ یہی اصل میں اصول کو آپ کو سمجھنا ہے کہ جس کے لیے جان دی جا رہی ہے. اس جان کے بعد زبان ملی ہے مسلمان قوم کو, یہ جتنے انقلابات ہیں اس کی بنیاد ہی کربلا ہے. کربلا سے پہلے کسی میں جرت نہیں تھی حاکم کے خلاف زبان کھولنے کی, یہاں پر اس مسئلے کو حل کیا. اس کے بعد ایک سلسلہ ہے, توابین اٹھے, مختار اٹھے, حسین اٹھے, کتنے انقلابات ہیں, زید بن علی اٹھے, انقلابات کا ایک سلسلہ ہے, مگر یہ صرف کربلا کی وجہ سے ہے. اگر کربلا میں یہ جان نہ دی جاتی تو یہ سلسلہ شروع نہ ہوتا. یہ کربلا اصل میں دروازہ کھول کر گیا ہے آپ کو, اور یہ بتانے کے لیے کہ دین پر اگر وقت آئے تو آپ کیا کریں گے. یہ جو آواز ہے اگرچہ شاعر کا شعر ہے, مگر یہ حقیقت ہے. ان کان دین محمد لم یستقم الا بقتل فیاس و یفخذنی, شاعر صحیح کہتا ہے کہ زبان امام سے کہہ رہا ہے کہ اگر محمد کا دین نہیں باقی رہ سکتا بغیر میرے قتل کے, تو پھر آئے تلوار و آؤ میرے جسم کے ٹکڑے ٹکڑے کر دو. یہ حقیقت دین ہے جس کو سمجھنا ہے. عزیزان من, ہم سب زیارت میں کہتے ہیں یا لیتنا کنا معکم, مگر میں آج سے آپ سے کہتا ہوں, یہ کیا ہر ایک کے لیے ہر آدمی کہہ سکتا ہے یا لیتنا کنا معکم؟ یا ہر آدمی کو حق نہیں اس کے کہنے کا, چونکہ قرآن نے خود بیان کیا ایسا کہ ہر آدمی نہیں کہہ سکتا. اصول یہ دیا ہے کہ یہ کچھ ایسے لوگ بھی ہیں کہ جو آپ کے ساتھ مصیبت میں شریک نہیں ہوتے, دور رہتے ہیں آپ سے, مگر جب کوئی فتح مل جائے, قد انعم اللہ علی اذ لم اکن معہم شہیدا ولئن اصابکم فضل من اللہ لیغلن کان لم تکن بینکم وبینہ مودۃ یا لیتنی کنت معہم فافوز فوزا عظیما. مصیبت میں تو نظر نہیں آتے, یہ جب دیکھتے ہیں کہ تمہیں کوئی نعمت ملا, تمہیں کوئی کامیابی ہو گئی جنگ میں بجائے شکست کے, تو پھر یہ آرزو کرتے ہیں افسوس کرتے ہوئے कि काश मैं भी आपके साथ होता तो इस अजीम कामयाबी में शरीक होता। गोया इससे पहले ये वाकिफ ही नहीं थे इस मसले से, ना आपको जानते थे ना आपके हदफ को जानते थे। तो कुरान कहता है ये किसे हक है फिर कहने का, या लैतना कुन्ना माकुम या लैतन कुन्तु मा महफूज़ा फौज़ा अज़ीमा फलयुकातिल फी सबीलिल्लाह अल्लज़ीना यशरूनल हयातद दुनिया बिल आखिरा, उनको लड़ना चाहिए राय खुदा में कतल करने जिन्होंने बेच दिया है दुनिया की जिंदगी को आखिरत के बदले में, उन्हें हक है यह कहने का या लैतना कुन्ना माकुम। यह हरेक के लिए हक नहीं है। जो अगर दुनियादार है, जो ताबूत के साथ डिनर कर रहा है, जो उनकी हा में हा मिला, उसे आगे कहने का या लेते ना कुन्ना माकुम। ये करबला में जो असाबे हुसैनी थे कौन थे वहां पर, ये वो थे जिन्होंने मौत को खरीदा था, वो जिंदगी के लिए आए नहीं थे वहां पर, उन्हें मालूम था यहां मरना है, शहादत है सिर्फ। तो वो पूरी जिंदगी को देकर गए थे सामने, क्या तुम उस जगह पर हो। ये आरजू वो करे जिसके लिए आखरत अजीज है फकत, मगर जो हुब्बे दुनिया में गिरफ्तार है, जो कंप्रोमाइज करता जा रहा है हर चीज के ऊपर दीन के मामले, उसे हक है कि वो कहे रोज बैठ के या अल्लाह ना गुन्ना महाकुम फनाफूज फौजन अजीमा। पहले ये तो मार्फत तो करो उन लोगों की जो जो वहां जान दे रहे थे। हुब्बे दुनिया के साथ ये जुमला नहीं चल सकता, ये सिर्फ उसे सदावार है यह आरजू करने का शोहदा के साथ शरीक होने का कि जिसके नजदीक आखरत अजीज है दुनिया नहीं है वो कभी, क्योंकि जब दुनिया पर आप अजीज होंगे तो फिर सौदा करेंगे आखरत का, और ये रोज बिकती है। हम और मुहिम इंसान यही करता है, इसलिए कुरान मिसाल भी देता है। वो कभी कभी लोग कहते हैं कुल्ला युमिन आशुरा कुल्ला अर्जन करबला, बहुत से कहते हैं ये किस हदीस में है, किसी हदीस किताब में नहीं मिलता। और मैं आपसे एक बात कहता हूं, कुछ चीजें हकीकतें होती हैं चाहे हदीस हो या ना हो। क्या यह हकीकत नहीं कि हर दिन आशूर है, हर रोज करबला है, हर जमीन करबला है। अगर मकसद हुसैन का पता है कि हदफ हुसैन था क्या, तो अगर जिसे यह मालूम है कि हदफ हुसैन खत्म नहीं हो गया करबला में, हदफ था दीन, अहम और मुहिम का मसला है, मेरे लिए अकबर भी अजीज है, अब्बास भी अजीज है, चादर जैनब भी अजीज है, मैं बैत कर सकता हूं ना, यजीद भी आजाद था मैं भी आजाद हूं, पैगंबर की खबरों की वजह से इमाम जान नहीं दे रहे थे अजीज, तो ये गलतफहमी है, ऐसा नहीं था। क्या यजीद आजाद था या मजबूर था इस फेल में अपने, यजीद आजाद था, हुक्म दे या ना दे या वो गिरफ्तार था, वो मजबूर तो नहीं था, ना यजीद मजबूर था ना हुसैन मजबूर थे, कोई मजबूर नहीं था। यजीद अपने कुफर के दावे था, हुसैन अपने जिम्मेदारी के दावे थे। हुसैन को दीन बचाना था, यजीद को दीन बचाना था, मिटाना था, ये तो सारा सिलसिला चल रहा है। तो अब इस ऐसी हकीकत को जानना बहुत जरूरी है। कुछ चीजें उसूल होते हैं, वो हकीकतें होती हैं, उस हकीकत के लिए नहीं तलाश किया जाता कि किस किताब में है। मैं मिसाल दूं आपसे, किस किताब में है कि आज करबला नहीं है, आज इस्लाम खतरे में नहीं है, आज नबी की तौहीन नहीं हो रही, आज नजीद का नबी का मजाक नहीं उड़ाया जा रहा, आज शायर इस्लामी की तौहीन नहीं हो रही, कुछ हो रही कि नहीं हो रही, तो ये करबला नहीं है या आजमाइश नहीं है। सिफत मोमिन क्या है, ये सिफत है साहबान ईमान की, अगर तुम में से कोई फिर से आपने दीन से लो साहबान ईमान, तो अल्लाह उन लोगों को बुलाएगा ऐसी कौम को कि जो अल्लाह से मोहब्बत करेंगे अल्लाह उनसे मोहब्बत करता होगा, ये उनकी सिफत होगी। और वो काफिरों पर सब और मोमिनीन पर नरम से लिहाम पर, और एक जो उनकी खसूसियत ये होगी कि इस राह में वो जिहाद करते हैं किसी मलामत करने वाले की मलामत की फरमानी करते हैं, चाहे वो उन्हें अनसिविलाइज कहें कि कार्टून का मुजाहरा कर रहे हैं, सिविलाइज नहीं आप,
हाँ सिविलाइजेशन तरीका बैठिए भाई, ये तो आजादी है, फ्रीडम है। जब आप नबी गाली दे तो भाई आजादी है, आप लोगों ने अभी तक हमसे आजादी नहीं सीखी। आप मोदी गैर मजहब लोग हैं, सिविलाइजी नहीं है आपको। कुरान कहता है यहाँ सिविलाइजेशन नहीं, वो बेगैरती कहलाती है। शायर इस्लामी की तौहीन पर अगर सुकून से बैठा है वो बेगैरत इंसान है, मुहज्जब नहीं है। वो परवाह नहीं करते राय खुदा में जाए करने वाले, किसी मलामत करने वाले को उन्हें क्या कहा जा रहा है। वो अपनी जिम्मेदारी को अंजाम देते हैं सिर्फ, चूंकि दीन के लिए जब भी है ये करबला है आपके लिए, मेरी आवाज उठी कि नहीं उठी जुल्म के खिलाफ, ये मेरा आशूर था, आशूर पूरे दीन को बचाने के लिए है। आप गदीर में 1 लाख से ज्यादा साहबा खड़े थे, गदीर अब सवाल उठ रहा है या गदीर हुआ भी था, ये कौन सा वाकया है। इमाम ने कहा है गदीर को जैसे भूल गए, आशूरा को ना भूल जाना। मैं कहता हूं आशूरा को अगर याद रखा तो गदीर भी याद रहेगी, तमाम इस्लाम याद रहेगा अगर तुमने आशूरा को हिफाजत कर दी। मगर आशूरा को हिफाजत का मतलब है कि उसकी हकीकत के साथ उसे मनाना, हदफ को समझते हुए। अइमा के मानने वाले में इजहार करने वाले दो किस्म के मोमिन हमेशा पाए गए। इसी बात में आ गए, एक आदमी आया कि मैं मौला की जहर हूं, क्या है ना आप बैठे में क्याम नहीं करते, आप सारे लोग आपके मानने वाले हो तो तैयार है, आप ही नहीं बैठ रहे, क्या बैठे क्याम नहीं कर रहे। इमाम ने कहा कि अच्छा तो तंदूर खड़ा हुआ था क्या इसमें पूछ जाओ। अब ये आया है जान देने किताब करने वाला की, जब मौला का चेहरा इसमें कूद जाओ। अब ये नहीं कूदा, ये समझे शायद मैंने मौला को नाराज कर दिया, ये शायद आप नाराज हो जान देने की बात कर रहे हैं। इतने में दूसरा मोमिन आ गया सर पे लकड़ियां रखे हुए, हारून मक्की। मौला ने कहा कि हारून कूद जाओ। हारून ने सवाल नहीं किया कोई, औरत इमाम ने पूछा ऐसे कितने, उसने कहा मैं खुद ही नहीं निकला ऐसा। ये दो किस्म के लोग हमेशा पाए जाएंगे, याद रखिए ये सबके लिए है। ये नाम लेने वाले मौला के दो किस्म के लोग हमेशा, एक फकत
जबानी और किसी आजमाइश के लिए तैयार नहीं। ये वो लोग होंगे कि जो 1400 साल पुराने यजीद के बुरा कहने के लिए तो हंगामा करेंगे, लेकिन जब यजीद असर की बात की जाएगी तो ये फरार करेंगे। क्योंकि उसकी वजह यह कि पुराने यजीद का तो कोई बाहर नहीं खड़ा हुआ दरवाजे पे सेंटर के, आपके यजीद असर के तो सिपाही बाहर खड़े हैं ना, चूंकि पकड़ लेंगे फौरन कि क्या कह रहे हो हमारे खिलाफ। तो जब तक यजीद असर से लड़ने का हौसला जिसमें ना हो, उसे क्या हक है कल के यजीद के जिक्र का। यजीद चला गया, यजीदियत तो बाकी है। आपकी जंग तो यजीदियत से, हुसैनियत की जंग हमेशा यजीदियत से रहेगी, क्योंकि दीन के लिए जंग जान दी थी जो दीन हमेशा के लिए था। मैं आपसे जुमला कह रहा हूं लेके जाइए बात, क्योंकि बहुत गलत फहमी इस मसले में हो जाती है। इमाम की तारीफ हर आदमी करता है, कम्युनिस्ट भी करता है, हिंदू भी तारीफ करता है, यहूदी भी करता है, ईसाई भी करता है, सब आखुश है, मैं भी खुश हूं। किसी ना किसी अच्छी बात में करते हैं ना, मगर आप मुझे एक सवाल का जवाब दें, क्या इमाम की जो शहादत का मकसद है वही है जो इनका ख्याल है? ये अपने अपने एतबारात से तारीफ करें जो ये अच्छा समझते हैं, मगर जिसने जान दी है उसका सिर्फ एक मकसद था, सिर्फ एक, और वो था ला इलाहा इल्लल्लाह को बचाना। यही वो है कि अगर इंसान इसे नहीं समझता, मैं एक जुमला कहूं, निजात है पानी के पीने में प्यासे के लिए, ये जुमला आ रहा सबके लिए। वो फजाइल पढ़ रहे हैं मौला की, बहुत अच्छी बात है, आप उन्हें पैसे दिए जा रहे हैं, अपने मेंबरों बैठा रहे हैं। मेरा आपसे सवाल है, نجات کب ملے گی آپ کو؟ جب آپ پانی پی لیں گے. اگر پیاسے سفر کر کے جا رہے ہیں دریا کی طرف, چشمہ حسینی کی طرف, اب چاہے کوئی ایک بالش پیچھے رہ گیا, ایک فٹ دور رہ گیا, ایک میل دور رہ گیا, نتیجہ تو ہلاکت ہے یا نہیں؟ بھی ہلاکت ہے نا جب تک پانی پی نہ لے. حقیقت جب تک معرفت حسین کو سمجھے گا نہیں اور اس حقیقت کو تسلیم نہیں کرے گا کہ جو ہے ان کا رینک اسلام میں, اہل بیت کے فضائل پڑھنے سے خالی نجات نہیں ملے گی. کہ جو تو لکھے ہوئے ہر کتاب میں, جب تک جو ان کی حقیقت ہے, جو ان کا عہدہ خالق نے دیا تھا انہیں, جب تک اس اتھارٹی کو انسان تسلیم نہیں کرتا. اگر ان کا بھی ذکر ان کے غیر کا ذکر بھی ہے, یہ فائدہ دنیا میں ہو سکتا آخرت میں نہیں ہو سکتا. آخرت میں صرف پیور چاہیے کہ آپ صرف حق کے ساتھ نظر آئے, باقی کسی کے ساتھ نظر نہ آئے. تو اگر آدمی حق ہے تب اس قبول, ورنہ قبول نہیں کیا تو اب یہ جو بھی تعریف کرے حق ہے کیجیے, اچھی بات ہے وہ, لیکن حقیقت کچھ اور ہے. حقیقت جو میں جملہ میں کہہ دوں کہ دنیا کا سارا فساد ایک ہی بات پہ تو تھا اور وہ ہے اسلام. یہ جو آپ نعرے مارے ہیں سارے آزادی کے, یہ اس ایک راز میں تو پوشیدہ ہیں, کہیں اور تو نہیں ہیں. جو میرے امیر المومنین نے جو مالک اشتر کو خط میں جملہ لکھا ہے, یہ اس کی کربلا ہے. اور اس میں آپ نے کیا فرمایا کہ ذرا نگاہ کرنا اپنے مال پر, جو تمہارے گورنر افراد پر, ریزن کیا ہے اس کا؟ ان الدین قد کان اسیرا فی عید الاشرار. یہ دین اسیر قیدی تھا اشرار کے ہاتھوں میں. اگر آپ آزادی چاہتے ہیں تو اسلام کو آزاد کرائیں. یہ اسلام قیدی تھا, اس اسلام کو آزاد کرنا ہے ہاتھ سے. چونکہ جب اسلام آزاد ہو جائے گا تو ہر شخص کو اس کا حق مل جائے گا خود ہی. جو حق نہیں ملتا وہ اس لیے کہ اسلام خود قید ہے, اسلام غلط ہاتھوں میں ہے, غلط لوگ اس کے امیر بنے, غلط لوگ اس کے حاکم بنے ہوئے دنیا کے اندر. تو یہ اسلام قید تھا, جنہوں نے فقط اسلام کو استعمال کیا. یوم لو بہی بالحوا تطلب بہی دنیا, خواہشات کی تکمیل کے لیے, حصول دنیا کے لیے استعمال کیا اسلام کو. یہ ہے بہر حق در خاک و خون غلطی داست, پس بنائے لا الہ گردی داست. یہ ہے مقصد شہادت, یہ ہے سرداد نداد دست در دست یزید, حقا کے بنائے لا الہ است حسین. یہ لا الہ الا اللہ کو بچانے کا نام کربلا ہے, یہ اسلام کو اس کی حقیقت کے ساتھ باقی رکھنے کا نام کربلا ہے. تو جو ذکر حسین کرنا چاہتا ہے وہ پہلے مقصد حسین کو سمجھے. رسم و رواج نہیں ہے, رسومات نہیں ہیں. جو آدمی خون میں اپنے حرارت نہیں رکھتا ظالم کے خلاف اٹھنے کی, وہ مقصد حسین کو کہاں سمجھتا ہے؟ بحرین میں مسلمان قتل ہو رہے ہو کہ نہیں گھر میں بیٹھو, منافقین اپنا کام کر رہے ہو کہ گھر میں بیٹھو آپ. بس میں کہتا ہوں اگر آپ آج, اگر آپ کا وظیفہ ہے صدائے مظلوم پر باہر نکلنا, تو یہ کار خیر ہے. اس وقت ہر عمل خیر ہر وقت عمل خیر نہیں ہوتا. بس یہ خود ختم کر رہا ہوں اس بات کو میں اپنی. ہر عمل خیر, شرط تو سب جانتے ہیں, عمل خیر بھی کبھی عمل خیر نہیں ہوتا اگر اس کو اس وقت پر انجام نہ دیا جائے. اگر باہر ضرورت ہے, واجب ہے کہ آپ جا کر مدد کریں, میں کہ جا رہا تھا عاشورہ پڑھ رہا ہوں, یہ ثواب ملے گا اسے؟ میں تو ماتم کر رہا ہوں, میں تو نہیں جاتا باہر, کوئی پٹ رہا ہے قتل ہو رہا ہے میرا مومن, یہ عمل خیر ہے مگر اس کا کوئی اجر نہیں ہے. اب یہ ضائع ہو گیا, چونکہ یہ ڈیوٹی اس وقت تھی نہیں تمہاری. اس وقت وظیفہ ان کی مدد کرنا تھا. تو جو وظیفہ ہے جب اس کو, فریضے کو جب آپ انجام دیں اپنے, اس وقت وہ اس وقت عمل خیر کہلاتا ہے. اگر نماز فتنے کے لیے قائم کی ہے تو نماز ہے مگر وہ فتنہ ہے, اس کو شر یعنی اثر ختم ہوگا, اس میں کوئی ثواب نہیں ملے گا آپ کو. اگر فتنے کے لیے ایک مسجد بھی بنائے تو وہ بھی کوئی ثواب نہیں ملے گا اس کا. حکار ویسے اچھا ہے. پس من یہ معرفت کو سمجھنا بہت ضروری, کہ جو امام کا حق تھا, جس کو میں یہ جملے میں ختم کر دوں کہ الہی ماذا وجد من فقدک ومن الذی فقد من وجدک. جو اس حقیقت کو جانتا ہے, اس نے کیا پایا جس نے تجھے کھو دیا, اس نے کیا کھویا جس نے تجھے پا لیا. اللہم صل علی ورحمنا وعافنا واعف عنا في الدنيا والآخرة إنك على كل شيء قدير. السلام عليكم ورحمة الله وبركاته.